अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि सुरु, घट स्थापनाको शुभ सायद बिहान 8:35
नेपालगञ्ज बजारमा छ्यापछ्याप्ती अस्वस्थ मासु, अनुगमन समितिद्वारा 2 क्विन्टल बरामद, केही पसलमा सिल।
भेरी अञ्चल प्रहरीद्वारा 10 बुँदे सुरक्षा कार्योजना लागू, सवारी दुर्घटना, जुवातास र चोरी नियन्त्रण मुख्य प्राथमिकतामा।
र जहाज अभाव हुँदा हुम्ला र डोल्पाका संयौं यात्रु अलपत्र, धनगढी उपमहानगर र एडीबी बीच सहरी पूर्वाधार निर्माण सम्झौता।
QFX सिनेमाज बागेश्वरीमा यहाँहरूलाई स्वागत छ।
अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायक सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमै।
पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सिनेमा हल। बुकिङ तथा लोयल्टी मेम्बर बन्न सम्पर्क bageshwari.qfxcinemas.com वा फोन नम्बर 41 13 30।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा बडा दशैं आजबाट सुरु भएको प्रसंग। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घट स्थापना गरिन्छ। आजैदेखि दशैं घरमा शक्ति कि अधिष्ठात्री देवी दुर्गाका आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नृत्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ अर्थात् एब रोपिन्छ। यसलाई जमरा राख्ने भनिन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज एब रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै सम्प्रीतिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ। आजको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। आज घटस्थापनाको सायद बिहान 8:35 शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
नेपालगञ्ज उपमहानगर क्षेत्रका अधिकांश मासु पसलले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ। जिल्ला प्रशासन, पशु सेवा, वाणिज्य, नेपालगञ्ज उपमहानगरपालिका लगायतका सरकारी निकायको संयुक्त टोलीले शुक्रबार अनुगमन गर्दा यस्तो तथ्य फेला पारेको हो। उपमहानगरपालिकाको बाँके बगिया, फुलटेक्रा रोड, दैलेखी बंगला, भन्सार रोड, धम्बोजी, बीपी चोक सहित सेतु बिक चोक लगायतका स्थानमा मापदण्ड विपरीत मासु पसल सञ्चालन हुँदै आएका छन्। प्राय पसलले चाडपर्वमा भिडभाडको मौका छोप्दै बासी मासु तथा पसल वरपरको वातावरण, सरसफाई र मापदण्ड पूरा नगरेको भेटिएको हो। नेपालगञ्जका विभिन्न ठाउँमा गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत मासु बिक्री गरिरहेको फेला परेपछि संयुक्त अनुगमन टोलीले करिब 2 क्विन्टल मासु बरामद गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतको नेतृत्वमा रहेको टोलीले बरामद गरेको मासु शुक्रबार नै नष्ट गरिएको छ। अनुगमन टोलीका संयोजक बस्नेतका अनुसार 150 किलो राँगा तथा भैँसी र 40 किलो खसीको मासु बरामद गरी नष्ट गरिएको हो। अनुगमन टोलीले नेपालगंज दुई दैलेखी बंगला स्थित मयुम मासु पसलबाट ठूलो परिणाममा राङ्गाको मासु बरामद गरेको थियो। यस्तै सोही ठाउँका फारूक कुरैसीको पसलबाट करिब 5 किलो खसीको मासु बरामद गरियो भने अनुगमन टोलीलाई देख्नासाथ पसल बन्द गरी भागेका व्यवसायी प्रधान कुरैसीको पसलमा अनुगमन टोलीले ताला लगाएर सिल गरेको छ। यसै गरी नेपालगंज 17 बाँके बगिया मासु मण्डी स्थित शरीफ कुरैसी, सलिम कुरैसी, पप्पू कुरैसीको पसलबाट पनि खसीको मासु बरामद गरिएको छ। मासु व्यवसायीलाई मापदण्ड पालना गरेर व्यवसाय गर्न कैयौं पटक निर्देशन दिँदा पनि अटेरी गरेपछि मासु बरामद गरिएको सहायक प्रमुख जिल्लाधिकारी बस्नेतले बताउनु भएको छ। चाडपर्वमा मासुको उपभोग बढी हुने भएकाले बजारमा सरकारी संयन्त्रले यतिखेर अनुगमनमा कडाई गरिएको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
दशैं तिहार र छठ लगायतका चाडपर्वको समयमा हुन सक्ने आपराधिक घटना र सवारी दुर्घटनालाई रोक्न अञ्चल प्रहरी कार्यालय भेरीले 10 बुँदे सुरक्षा योजना लागू गरेको छ। अञ्चल प्रहरी कार्यालय भेरीले पत्रकार सम्मेलनको आयोजना गरी चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना, जुवाता, चोरी, डकैती, कालोबजारी, सीमावर्ती क्षेत्रमा हुन सक्ने लुटपाट लगायतका घटना नियन्त्रणका लागि सरकारी कार्यालयसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। चाडपर्व मनाउन भारतबाट घर फर्किएका नेपाली कामदारहरूलाई सीमावर्ती क्षेत्रमा नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने र सुरक्षा चेक जाँचका नाममा हुने अवैध असुलीलाई कडाईका साथ नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरू बस्नेतले जानकारी दिनुभयो। चाडपर्वका बेला दैनिक 40,000 मानिस नेपालगंज रुपैरिया नाकाबाट ओहोरदोहोर गर्ने गरेको जानकारी उहाँले दिनुभयो। सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रु राख्ने, तोकिएको भन्दा बढी भाडा असुल गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने जस्ता कार्यलाई कडाईका साथ नियन्त्रण गरेर चाडपर्वमा सुरक्षित र सहज रूपमा आफन्तसँग भेटघाटका लागि यात्रा गर्न सक्ने वातावरण मिलाइएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो।
निजी हवाई कम्पनीहरूले करिब 3 महिना कैलाश मानसरोवर तीर्थयात्राका लागि दैनिक 40 वटासम्म उडान भरे। पूर्वमा पर्यटकीय सिजन शुरू भएको भन्दै अहिले उडान रोकेपछि दशैंको मुखमा यात्रु विमानस्थलमै अलपत्र पर्न थालेका छन्। नेपालगंज विमानस्थलमा तारा एयरको 19 सिटे जहाज मात्र छ। त्यसले दिनमा 5 भन्दा बढी उडान भर्न पाउँदैन। त्यसैले यात्रुको चाप बढे पनि पर्याप्त जहाज र उडान नहुँदा यात्रु शास्ति खेप्न बाध्य छन्। सड़क सञ्जालमा नजोडिएकाले सबैभन्दा बढी हुम्ला र डोल्पाका यात्रु मर्कामा परेको नागरिक उड्डयन कार्यालयका क्षेत्रीय निर्देशक प्रताप बाबु तिवारीले बताउनु भयो। नेपाल वायु सेवा निगमका अनुसार मध्यपश्चिमका जिल्लामा उडान भर्ने गरी सातामा एक दिन नेपालगंजमा जहाज ल्याइने गरिएको छ। तर साताको एउटा उडानले यात्रुको चाप धान्दैन। गोमा एयरको जहाज पनि सातादेखि नेपालगंजमा छैन। सितारा सिमरिक एयरका जहाज नभएको महिना बितिसक्यो। यात्रु चाप बढेपछि आफ्नो कम्पनीले पूर्व जाने जहाजलाई नेपालगंज ल्याएको तारा एयरका मिडिया म्यानेजर भीमराज राईले बताउनु भयो। यसैबीच हुम्लाबाट आवश्यक कामले जिल्ला छोड्ने स्थानीय र बाहिरबाट आएका कर्मचारीका लागि आउजाउ गर्न हवाई सेवा बाहेक अर्को विकल्प नभएकाले समस्या छ। उच्च शिक्षा अध्ययनका लागि हुम्लाका अधिकांश विद्यार्थी जिल्ला बाहिर गएका छन्। उनीहरू घटस्थापनापछि हुल बाँधेर फर्किन्छन्। कतिपय टिकट नपाएर होटलमै बास बसेका छन्। आजको कान्तिपुर दैनिकमा मध्यपश्चिम ब्युरोले खबर लेखेको छ।
धनगढी उपमहानगरपालिका कार्यालय र एसियाली विकास बैंकको आयोजना समन्वय कार्यालय बीच धनगढी उपमहानगर क्षेत्रमा शहरी पूर्वाधार निर्माण गर्ने सम्बन्धी एक सम्झौता भएको छ। क्षेत्रीय शहरी विकास आयोजना नाम दिएको यो पञ्चवर्षीय आयोजना अन्तर्गत निर्माण हुने शहरी पूर्वाधारहरूमा एसियाली विकास बैंकले सहयोग गरेको बताइएको छ। सम्झौता अनुसार धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित एवं आकर्षक शहरका रूपमा विकास गर्न आगामी माघ महिनादेखि आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्न लागेको कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताउनुभयो। सम्झौता अनुसार धनगढी उपमहानगर क्षेत्रमा 42 किलोमिटर सडकको स्तरोन्नतिका साथै ढल निर्माण, फोहोर मैला व्यवस्थापन, सामुदायिक पूर्वाधार विकास, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माण लगायतका मुख्य पूर्वाधारका काम गर्न लागेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहोर मैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रूपमा रहेका छन्। पश्चिम डायरीमा छात्रवृत्तिको सदुपयोगिता र कार्यान्वयन,
विद्यालयसम्म पुर्याउने एउटा आकर्षण मात्र यो, यसले उसको सम्पूर्ण जीवन सर्भाइभ गर्न जीवन धान्न पुग्दैन।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न चौबिसै घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, चौबिसै घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
याद गर्नुहोस्, हरेक बिहिबार दिउँसो एक बजेदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा चेक जाँच हुन्छ। साथै हरेक शुक्रबार दिउँसो दुई बजेदेखि हात जोडी नसा तथा मेरुदण्ड रोग विशेषज्ञद्वारा चेक जाँच पनि हुन्छ। आजै आफ्नो नाम दर्ता गराउनुहोस्। सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स लिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्। कक्षा सञ्चालन यही जेठ 10 गतेबाट भइरहेको छ। स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि। सम्पर्क फोन नम्बर 081-520-570, 98-588-333 र 98-580-2705।
वर्षमा दिनको चाड दशैं तिहार, पशुपति पेन सबैलाई उपहार, सबको मन पुरुङ्गै रङ्गी चङ्गी घर, पशुपति पेन्सले गाउँ शहर।
पशुपति पेन्स रङ बिनाको उत्सव कहाँ उत्सव हुन्छ र? त्यसैले पशुपति पेन्सले ल्याएको छ सबैका लागि घर रङ्ग्याउन महापर्वको रङ्गोत्सव। भाग्यशाली विजेताहरूले जित्न सक्नेछन् आकर्षक उपहारहरू, 42 इन्चको स्मार्ट टिभी 4 जनालाई, वासिङ मसिन 4 जनालाई, 220 लिटरको फ्रिज 4 जनालाई, स्मार्टफोन 8 जनालाई, आधा तोला सुन 8 जनालाई, 10 तोला चाँदी 16 जनालाई र बम्पर उपहारमा रोयल इनफिल्ड बाइक 1 जनालाई। अब रङ्गाउने होइन त?
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, बाँके।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबर कुमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
विद्यालयको पहुँच बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयमा आकर्षित गर्नका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ। दलित, अपाङ्गता भएका, द्वन्द्वपीडित, विपन्न समुदाय लगायतका विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था छ। जिल्ला शिक्षा कार्यालयबाट प्रदान गरिने छात्रवृत्ति, यसको सदुपयोगिता र कार्यान्वयनका बारेमा कुराकानी गर्दै जिल्ला शिक्षा कार्यालय बाँकेका योजना अधिकृत महेश दत्त देवकोटा।
विशेष गरेर यो छात्रवृत्ति भनेको एक्सेस पहुँच बढाउनको लागि उनीहरूलाई आकर्षण बालबालिकालाई आकर्षण गर्नको निम्ति आएको जस्तो छ र यसले विशेष गरेर कापी कलम र शिक्षण सामग्रीको अभावमा विद्यालय आउन नसकेका बालबालिकाहरूलाई आकर्षण गरेर विद्यालयसम्म पुर्याउने एउटा आकर्षण मात्र यो यसले उसको सम्पूर्ण जीवन सर्भाइभ गर्न जीवन धान्न पुग्दैन तर पनि विद्यालयतर्फ आकर्षण गर्ने एउटा माध्यमको रूपमा चाहिँ भएको छ
यसको सदुपयोग के देखिन्छ बाँकेमा
अब सामान्यतया उनीहरूलाई पुग्दो अथवा वर्षभरि पुग्ने किसिमको छात्रवृत्ति त छैन सबै बच्चाहरूको लागि बालबालिकाहरू लागि त्यो पुग्दो छैन तर पनि केही एकदम अभावमै हुर्किरहेका बालबालिकाहरूको शैक्षिक आवश्यकता पूर्ति गर्ने किसिमको चाहिँ छ त्यसले केही प्रभावकारिता पनि देखिन्छ
भनेको मतलब जति छात्रवृत्तिको रकम छ त्यो चाहिँ न्यून हो भन्न संकेत गर्नुभएको
एकदमै वास्तवमा बच्चाहरू अभावमा भएका गरिब परिवारका बच्चाहरू जसले छात्रवृत्ति प्राप्त गर्ने प्रावधानमा अथवा मापदण्डभित्र पर्छन् तिनीहरूको लागि पुग्दो चाहिँ होइन किनभने उनीहरूको जीवन सर्भाइभ गर्नु पनि आवश्यक पर्छ तर पनि जीवन सर्भाइभ गर्ने उसको अभिभावकको आफ्नो दायित्व भए हुनाले अभिभावकले सम्पूर्ण जीवनलाई जीवन उपयोगी अवस्था जीवन धान्नको लागि अभिभावकले खर्च गर्छ भने केवल पठन पाठनको लागि चाहिँ छात्रवृत्ति हो पठन पाठनमा सहजीकरण गर्नको लागि सहज बनाउनको लागि छात्रवृत्ति प्रदान गरिन्छ जसले कापी कलम जस्ता दैनिक आवश्यकताका कुराहरूलाई पूर्ति गर्ने गर्छ
यी छात्रवृत्तिकै कारण विद्यालयसम्म पहुँच नभएका विद्यार्थीहरूको पहुँचमा वृद्धि भएको छ त उसो भए
एउटा आधार त्यो पनि हो पहुँचमा अभिवृद्धि चाहिँ भएको छ विद्यालयप्रति आकर्षित पनि भएका छन् बालबालिकाहरू जसले म कापी कलम पनि छैन अथवा पढ्न सक्दिनँ भन्ने मान्छेहरूले छात्रवृत्ति पाएर पनि विद्यालय जान सक्ने एउटा आधार चाहिँ बनेको छ
जिल्ला शिक्षा कार्यालयले अब अपाङ्गता भएका दलित विपन्न समुदायका बालबालिकाहरू लगायतलाई छात्रवृत्ति वितरण गर्ने गर्छ त्योभित्र बढी प्रभावकारी देखिएको कुन वर्ग समुदाय छ
वास्तवमा यो अपाङ्ग छात्रवृत्ति जुन हामीले प्रदान गर्ने गर्छौँ अपाङ्गताको प्रकारका आधारमा अथवा उनीहरूको अपाङ्गताको ग्रेडिङको आधारमा दिइने छात्रवृत्ति छ त्यो छात्रवृत्ति जुन आवासीय छात्रवृत्ति छ अथवा स्रोत कक्षामा बस्ने बालबालिकाहरूलाई दिएको छात्रवृत्ति छ त्यसले उनीहरूको जीवन धान्नको लागि र पढ्नको लागि चाहिँ प्रशस्त पहुँच पुर्याएको छ र उनीहरू स्रोत कक्षामा आएर अथवा छात्रावासमा बसेर आफ्नो अध्ययनलाई चाहिँ निरन्तरता दिन सक्ने अवस्थामा चाहिँ छ
छात्रवृत्तिको यो सवालमा सबभन्दा बढी जटिलता कहाँनिर लुकेको छ
अब समस्या कहाँनिर छ भने मैले अघि नै भनिहालेँ छात्रवृत्ति भनेको विद्यालयप्रति आकर्षित गर्नलाई बढी केन्द्रित छ तर पनि उनीहरूको सम्पूर्ण आवश्यकता परिपूर्ति गर्न छात्रवृत्ति पर्याप्त छैन त्यो पर्याप्त नभएको कारणले गर्दाखेरि कहिलेकाहीँ समस्या चाहिँ उनीहरूको घर व्यवहार अथवा घरमा पनि बच्चाहरूले केही कमाइ गर्नुपर्ने त्यस्ता बच्चाहरू पनि छन् जसले घर व्यवहार समेत ध्यान दिनुपर्ने अवस्था छ त्यस्ता बच्चाहरूको लागि छात्रवृत्ति त्यति प्रभावकारी नहुन सक्ला अथवा त्यो छात्रवृत्ति पर्याप्त नहुन सक्ला तर पनि सामान्यतया जो अपाङ्गता भएका बालबालिकाहरू यो जिल्लामा जस्तै चारवटा हाम्रा स्रोत कक्षाहरू छन् चारवटा स्रोत कक्षाहरूमा बसेरै पढ्ने जुन बच्चाहरू छन् तिनीहरूको लागि पुग्दो चाहिँ अहिलेसम्म जेनतेन पुगेको अवस्था चाहिँ देखिन्छ
अब अलिकति नीतिगत व्यवस्थालाई पनि हेरफेर गर्न जरुरी देखिन्छ यो छात्रवृत्तिलाई अलिक प्रभावकारी गराउनको लागि
एकदमै जरुरी छ जस्तै कतिपय बच्चाहरू यस्तो पनि हुनसक्छ अपाङ्ग भएर पनि उसको घरमा सम्पन्नता छ भने उसलाई त्यो आवश्यकता नपर्न सक्छ अथवा त्यो छात्रवृत्तिको आवश्यक नहुन पनि सक्छ वास्तविक उसको अवस्थालाई अध्ययन गरेर अथवा एसेसमेन्ट गरेर त्यसको आधारमा छात्रवृत्ति दिन सक्यौँ भने र यस्तो किसिमको नीति चाहियो व्यक्ति पर हेड काउन्ट भन्दा पनि उसको आवश्यकताको आधारमा हामीले यति पैसा दियौँ भने उसको आवश्यकता परिपूर्ति हुन्छ र शिक्षणमा उसको सहजता प्रदान हुन्छ भन्ने जुन नीति बन्यो भने त्यसको लागि चाहिँ सहज हुन्छ हामीलाई
जिल्ला शिक्षा कार्यालय बाँकेका योजना अधिकृत महेश दत्त देवकोटा शुक्रबार नेपालगंजमा आयोजित बार्दलीको पहिलो साहित्यिक श्रृङ्खला चर्चित युवा आख्यानकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने प्रस्तुत हुनुभएको थियो बार्दली फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा पानीको घाम करोडौं कस्तुरी तथा सेतो धरतीका स्रष्टा न्यौपानेले आफ्ना प्रतिनिधि कविताहरूको वाचन गर्नुभएको थियो न्यौपानेले सो कार्यक्रममा आफ्ना आख्यान कृतिहरूको रचना गर्वको बारेमा समेत चर्चा गर्नुभयो कार्यक्रममा न्यौपानेको सफलता र संघर्षको कथालाई अन्तर्क्रियात्मक र प्रश्न उत्तरको रमाइलो शैलीमा प्रस्तुत गरिएको फाउन्डेशनका अध्यक्ष भोजराज शर्माले जानकारी दिनुभयो दैनिक नेपालगंजमा खबर छ
बाँकेको बागेश्वरीमा पौने करोड लगानीमा केरा प्रवर्धन उपायोजना सुरु भएको छ। साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा बागेश्वरी गाविस वडा नम्बर 9 रहेको नेपाल कृषि विकास फर्मले केराको बिरुवा उत्पादन गरी बजारीकरण गर्न उपायोजना सुरु गरेको हो। फर्मका प्रबन्धक देवेन्द्र अधिकारीका अनुसार उपायोजनाका लागि 76,29,000 रुपियाँ बजेट छुट्याइएको छ। एक वर्षमा 1,50,000 बिरुवा उत्पादन गरेर त्यसको बजारीकरण गर्ने लक्ष्य फर्मले राखेको छ। पश्चिम डायरीमा नियन्त्रणमा आउन नसकेको बजार महँगी
लुगाहरू भनौँ होइन, अब आइमाले चाहिँ बढी कश्मिरी चाहिने भएछ, कश्मिरी पनि महँगो छ।
महँगी त चाहिँ अब आफ्नो मनमर्जी गरेको छ, जो चाहिँ सरकारले चाहिँ त्यो भने बमोजिम भएको छैन अहिलेसम्मलाई।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन्, फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र।
ल्याउनु त ल्याउनु भएको छ, तर नवदुर्गा इन्टरप्राइजेसबाट ल्याइदिनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011-528-012।
आऊ न दिदी, त्यो मान्छेलाई आज पनि ठग्नु भएछ, अब त जति फकाइ नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो, लिइहाले, अर्को चोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक, न्यू रोड, नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम। सम्पर्क नम्बर 98-6-53-999।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर, दशैं भित्रीसँगै बजारमा किनमेल गर्नेको भिडभाड छ। नेपालगञ्जका पसलै पछि फरक फरक मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण भइरहेको छ। नियामक निकाय मौन जस्तै बस्दा उपभोक्ताहरू ठगिने गरेको गुनासो आइरहेको छ। उपभोक्ताहरूको प्रतिक्रिया सहितको नागरिक आवाज।
मेरो नाम कृष्ण खत्री। खाद्यान्नदेखि लिएर अब लुगाहरू भनौँ होइन, अब आइमाले चाहिँ बढी कश्मिरी चाहिने भएछ, कश्मिरी पनि महँगो छ। अलिकति सरकारले चाहिँ अलिकति भनौँ न, अब होलसेल पसलहरूमा जाने, अलिकति छड्के चेकहरू गर्ने, अनि डुप्लिकेट सामानहरू बेचिरहेको छ, त्यो डुप्लिकेट सामानहरूको पनि चाहिँ अलिकति अनुगमन गरिराख्ने छड्के भए पनि।
मेरो पदमबहादुर केसी। महँगी त चाहिँ अब आफ्नो मनमर्जी गरेको छ, जो चाहिँ सरकारले चाहिँ त्यो भने बमोजिम भएको छैन अहिलेसम्मलाई। भाडा पनि 1 किलोमिटरमा चाहिँ 2 रुपियाँ लाग्ने हो, त्यो चाहिँ कार्यान्वयन भएको छैन। खाद्यान्नहरूमा सबै चिजमा चाहिँ महँगै छ भनौँ। अब गरिब चाहिँ स्तरको मान्छे, त्यो रोजगार बेरोजगार भएको मान्छेलाई त अब त्यसलाई किनेर खानुपर्छ, गाह्रो छ।
मेरो नाम मिना छेत्री। महँगी त साह्रै महँगो छ, अब यहाँ महँगो भएर त नै मान्छेहरू धेरै जसो रुपैदिया जाने, रुपैदियाबाट सामान ल्याउने गरिरहेछ। अब दाल तेलदेखि लिएर सारा कपडा, सारा भनौँ नुन खुर्सानी, सारा रुपैदियाको मूल्यमा यहीँ सामान पाउने भएको भए मान्छे रुपैले जाने नै थिएन।
जयरामपुरी हो। महँगी चाहिँ अब महँगो नै छ, गाडी भाडा पनि अब आफू खुसीको भाडा छ भनौँ न। अब 15 रुपियाँमा आउने ठाउँमा 20 रुपियाँ तिर्नुपर्छ। अब त्यही सुपथ मूल्यको पसलहरू चाहिँ 2 रुपियाँ घटाउने ठाउँमा किन जाने भने आफ्नो 10 रुपियाँ खर्च हुन्छ, अब पाइक पर्ने ठाउँमा छैन।
किनेर होला, महँगी त अचम्मै छ, धेरै नै महँगी बढिरहेको छ। किन्नु पर्ने बाध्यता, नकिने पनि नहुने, उपभोक्ताहरू त ठहरै भएको छन् नि यतिखेर।
मेरो नाम शान्ति अधिकारी। बजारमा महँगी अहिले अत्याधिक बढेको छ, चाडबाडहरूको मुखमा आएर महँगी जहिले पनि बढ्ने गर्छ, यो वर्ष पनि पोहोर परारको भन्दा अझै अत्याधिक बढेको महसुस भइरहेको छ। चाडबाडमा आएर धेरै बिक्री वितरण हुन्छ, त्यसमा चाहिँ अलिकति कालो बजारी पनि हुने गर्दछ, त्यस कारणले पनि महँगी बढेको जस्तो लाग्छ मलाई।
नेपालगञ्जमा छाडा रहेका पशु चौपाया नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरीले शुक्रबार 43 पशुलाई कान्जी हाउस पुर्याएको छ। नेपालगञ्जको सडकमा खुल्ला रूपमा देखा पर्ने चौपायालाई नियन्त्रण गर्ने प्रहरीले अभियान चलाउँदै आएको छ। सवारी दुर्घटनामा पशु चौपायाको भूमिका देखिएपछि छाडा रहेका पशुलाई नियन्त्रणमा लिने अभियान प्रहरीले सञ्चालन गरेको जनाएको छ।
विश्व रेबिज विरुद्धको दिवसका अवसरमा दाङमा 141 कुकुर र दुईवटा बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ। जिल्ला पशु सेवा कार्यालय दाङले सञ्चालन गरेको दुई दिने निःशुल्क खोप शिविरमा घोराई र लमैमा गरी 149 कुकुर र दुईवटा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको हो।
पश्चिम डायरीमा अब नागरिक मत। दशैंलाई कम खर्चिलो र भड्किलो रहित बनाउने उपायबारे आजको नागरिक मतमा नेपालगञ्ज खरबारी टोलका रोमनाथ नेउपानेको विचार।
अब सबैभन्दा पहिलो कुरो त दशैं कम खर्चिलो गर्नु भन्ने कुरो त राज्यले सबभन्दा पहिला तपाईँको यो मूल्य वृद्धि जुन स्तरले भइराखेको छ त्यसलाई कम गर्नु पर्यो पहिलो कुरो। अब कम खर्चिलो कतिलाई कम भन्ने कतिलाई धेरै भन्ने, अहिले यदि सामान्य तपाईँ बजारमा चाहिँ केही सामान किन्न जानुभयो भने 1000 रुपियाँ लिएर जानुभयो भने तपाईँको पकेटमा आउँछ सामान, झोलै दिनु पर्दैन, त्यति चाहिँ महँगाईको वृद्धि छ। पहिलो त राज्यले चाहिँ महँगाईलाई कन्ट्रोल गरिदिनु पर्यो। अब कसरी हुन्छ त्यो राज्यले जान्ने कुरो हो। अर्को कुरो अब एउटा कम खर्चिलो गर्ने मानेमा त के हो भन्दा हामी देखावा नगरौँ। कसैले 2000 कपडा लगाएको छ भने हामीलाई 2000 कपडा किन 1000-1200 मिल्ने कपडा गरे पनि त हुन्छ, त्योतिर जानु पर्यो। खानपानको लागि पनि हामी सधैँ त खाएका छौँ, कसैलाई देखाउनुको लागि हामीले एउटा सिँगै खसी काट्नु पर्ने आवश्यक छैन, किलो ल्याए पनि पुग्छ। अब त्यस्तै गरी हरेक कुराहरूमा देखावा नगरेर आफ्नो हैसियत के हो त, आफू वास्तविक आफू कहाँ छौँ त, हामी तर नेपालीको धरातल कहाँ छ त, त्यो हिसाबले सोचेर लुगाफाटोलाई पनि अलिकति मिनिमाइज गर्ने, खानेपानीमा पनि पल्लो घरको त धेरै 5 किलो ल्यायो भनेर मैले त्यसको दुलनामा नगएर म 2 किलो ल्याउने गरेँ। अब त्यस्तै किसिमले उ गरियो भने खर्च चाहिँ कम हुनसक्छ।
यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू, घट स्थापनाको शुभ सायद बिहान 8:35
नेपालगञ्ज बजारमा छ्यापछ्याप्ती, अस्वस्थ मासु, अनगमन समितिद्वारा 2 क्विन्टल बरामद, केही पसल सिल।
भेरी अञ्चल प्रहरीद्वारा 10 बुधे सुरक्षा योजना लागू, सवारी दुर्घटना, जुवातास र चोरी नियन्त्रण मुख्य प्राथमिकतामा।
र जहाज अभाव हुँदा धुम्ला र डोल्पाका 100 यात्रु अलपत्र, धनगढी उपमहानगर र एडिबी बीच सहरी पूर्वाधार निर्माण सम्झौता।
पश्चिम डायरी कृष्णसार एफएम .org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज असोज 15 शनिबार अक्टोबर 1 तारिक, आज घटस्थापना। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।